यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारले विपद जोखिम न्यूनीकरणका लागि छिमेकी सहित अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको राष्ट्रपतिद्वारा स्पष्ट। विदेशीका युवालाई स्वदेश फर्कन राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमलसेनाको आग्रह। र भारतको तमिलनाडु र आन्ध्र प्रदेशको तटीय क्षेत्रमा तीव्र आँधी र वर्षाका कारण आज 8 जनाको मृत्यु। मिन्चुवाङ नामक चक्रपात अहिले 110 किलोमिटर प्रति घण्टाको वेगले अगाडि बढ्दै। अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावको मारमा परेका नेपाल लगायतका मुलुकहरू जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार भएको बताउनु भएको छ। ईसी मोड स्थापनाको 40औं वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सीमा भित्र नभई सीमा पारी र विश्व स्तरमा समेत पर्न जाने बताउनुभयो। राष्ट्रपति पौडेलले विश्वमा मानव सिर्जित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले संकटमा परेको उल्लेख गर्दै पहाड़ी संवेदनशील भू बनौटका कारण हिन्दुकुश हिमालय जस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक रहेको स्पष्ट पार्नुभयो।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा बिर्सनुहुन्न। यस क्षेत्रको जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सिमाना भित्र नभई सीमा पारी र विश्व स्तरमा समेत पर्न जान्छ। तसर्थ हामी सदस्य राष्ट्रहरूले यस्ता समस्या समाधान गर्न एकजुट भएर सहकार्य गरौं।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपद जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण र जीविकोपार्जन सम्बन्धी मुद्दामा नेपाल सरकारले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो। राष्ट्रपति पौडेलले नेपाली सिमुटको संस्थागत विकास गर्न र समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिबद्ध रहेको बताउनुभयो।
हिन्दुकुश हिमाली क्षेत्रको दिगो विकासमा पुर्याएको योगदानको कदर र सम्मान गर्दै आगामी दिनमा अहिले देखिएका महत्वपूर्ण मुद्दाहरूलाई समाधान गर्दै अगाडि बढ्न यो कार्यक्रमले थप ऊर्जा प्रदान गर्नेछ भन्ने अपेक्षा गरेको छु। इसी मोडको संस्थागत प्रवर्धन गर्न हिन्दुकुश हिमाली क्षेत्रको दिगो विकासमा नेपाली जनता र सरकारको तर्फबाट सहयोग रहने नै छ।
राष्ट्रपति पौडेलले एससी मोडलाई हिन्दुकुश हिमाली क्षेत्रबाट वातावरणीय सेवा प्राप्त गर्ने र यसको प्रभाव क्षेत्रमा रहेका झण्डै 2 अर्ब जनता तथा सामुद्रिक तटका देशहरूलाई समेत साथले थप सहकार्य गर्नु उपयुक्त हुने सुझाव दिनुभयो। समारोहमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर मीन बहादुर श्रेष्ठले समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि नेपाल प्रतिबद्ध रहेको र भविष्यमा समेत नेपालको सहयोग जारी रहने बताउनुभयो। उपाध्यक्ष श्रेष्ठले एससी मोडले हिन्दुकुश हिमाली क्षेत्रको दिगो विकासमा पुर्याएको योगदानको कदर गर्दै यस क्षेत्रमा देखिएका जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधता ह्रासबाट हुने महत्वपूर्ण मुद्दाहरूलाई समाधान गर्दै अगाडि बढ़न थप ऊर्जा प्रदान गर्ने बताउनुभयो। एससी मोडका महासचिव पेमा ग्याम्सो ले स्थापनाको 40औं वर्षसम्म एससी मोडले हिन्दुकुश पर्वतीय श्रृंखला र यस क्षेत्रका जैविक विविधता र पारिस्थितिकीय प्रणाली र दिगो विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। ईसी मोड बोर्डका अध्यक्ष कर्मा छिरिङले दिगो पर्वतीय विकास प्रवर्धन सहित हिन्दुकुश पर्वतीय श्रृंखला क्षेत्रले सामना गरिरहेको जटिल चुनौती सम्बोधन गर्न ईसी मोडको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। ईसी मोड स्थापनाको 40औं वार्षिक उत्सव समारोहमा ईसी मोडमा आबद्ध मुलुकका राजदूतहरू, राष्ट्रिय प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड महोत्तरीको बर्दीवास पुग्नु भएको छ। पार्टीको तीन दिने रूपान्तरण अभियान अन्तर्गत मधेस प्रदेशको समीक्षा गर्न प्रधानमन्त्री दाहाल महोत्तरीको बर्दीवास पुग्नु भएको माओवादी केन्द्र मधेस प्रदेशले जनाएको छ। बर्दीवासको कार्यक्रम पश्चात प्रधानमन्त्री दाहाल महोत्तरीकै गौशाला नगरपालिकामा हुने पार्टीकै कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलसेनाले विदेशिएका युवालाई स्वदेश फर्कन आग्रह गर्नुभएको छ। विदेशमा आर्जन गरेको ज्ञानलाई मुलुक समृद्ध बनाउनका लागि स्वदेश फर्कन उहाँले आग्रह गर्नुभएको हो। राष्ट्रिय बाल अधिकार परिषदले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले देशमा केही छैन भन्नुभन्दा देशमा फर्केर केही गर्छु भन्ने सोच बनाउन आवश्यक रहेको बताउनुभयो। अध्यक्ष तिमलसेनाले देश बिग्रनुको दोष सबै नेतालाई दिन नहुने धारणा राख्नुभयो। उहाँले अब आउने चुनाव मार्फत विकास गर्ने नेतालाई निर्वाचित गरी युवाले आफ्नो दायित्व निभाउनुपर्ने बताउनुभयो। अर्थमन्त्री डाक्टर प्रकाश शरण महतले आज नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरको कावासोती स्थित नमूना सदरमुकामको अवलोकन गर्नुभएको छ। अवलोकनपछि उहाँले रकम अभावले नमूना सदरमुकामको काम नरोकिने बताउनुभयो। जिल्लाकै गौरवको आयोजनाका रूपमा हेरिएको नमूना सदरमुकामको अब रकम अभावले नरोकिने भन्नुहुँदै मन्त्रालय मार्फत सम्बन्धित कार्यालयलाई रकम विनियोजन भएको अर्थमन्त्री महतले जानकारी दिनुभयो। अवलोकनका क्रममा विभिन्न सरोकारवाला पक्षले नमूना सदरमुकामको कामका लागि पर्याप्त बजेट विनियोजन गर्न माग गर्नुभयो। यसैबीच नवलपुरमा आयोजित पत्रकार भेटघाटमा बोल्नुहुँदै अर्थमन्त्री डाक्टर महतले एनसेल बिक्री प्रकरणका विषयमा जानकारी लिने काम भइरहेको र यसको आधारमा सरकार निष्कर्षमा पुग्ने पनि बताउनुभयो। नियमनकारी निकाय मार्फत नियमन गर्ने विषयमा पूरा गर्नुपर्ने कुराहरू के कति भएको छ बुझेर निष्कर्ष निकालेर त्यसको आधारमा सरकार अघि बढ़ने पनि उहाँले बताउनुभयो। दूरसंचार प्राधिकरण र राजस्वका सम्बन्धमा राजस्वका पदाधिकारीहरूसँग जानकारी लिने र छलफल गर्ने काम जारी रहेको भन्दै उहाँले त्यसपछि सरकार निष्कर्षमा पुग्ने उल्लेख गर्नुभयो। बाँकेको जानकी गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई गाउँपालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरू गरेको छ। यसअघि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ तथा अशक्त नागरिक नेपालगंज जानुपर्ने बाध्यता थियो। नेपालगंजबाट संवाददाता नवीन गिरीको यो रिपोर्ट।
जानकी गाउँपालिकाले कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता दिन थालेपछि स्थानीयलाई सहज भएको छ। आफूहरूले घण्टौं लाइन लाग्नुपर्ने बाध्यताबाट मुक्ति पाएको भन्दै ज्येष्ठ नागरिकहरूले खुशी व्यक्त गरेका छन्। ज्येष्ठ नागरिक रामबहादुर शाही:
पहिला अगुरु हामीले नेपालको मुक्ति नछोड्यौं।
रामबहादुर जस्तै अर्का ज्येष्ठ नागरिक रंगीलाल वर्मा पनि गाउँपालिकाबाटै भत्ता बुझ्न पाएपछि औधी खुशी हुनुहुन्छ। नेपालगंज बजारसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भएको रंगीलालको भनाइ छ।
पहिले नेपालगंज जावा जाता भारत तगड़ा लागत रहा है, अरे पहिले संगीला जावा जाता है तो कहीं मुक्ति जावा जाता है, अभी विनाशी है, अब यहाँ नेरे होएगा, अब यहाँ मिलते पैसा।
गाउँपालिकाले कार्यालयबाटै भत्ता दिन थालेपछि खुशी भएका अशक्त नागरिकलाई भने घरमै पैसा पठाइदिए अझ सजिलो हुने अपेक्षा छ। स्थानीय सेरे बिक:
यो पनि हामीलाई सानो राम्रो होस्, सुविधा होस्, अनि हाम्रो सरकारले सुविधा दिएको छ, राम्रो होस्, हामीलाई अझै बढोस्।
वृद्ध वृद्धा र अपाङ्गता भएका मानिसहरूलाई परेको अप्ठ्यारोको महसुस गरेर गाउँपालिकाबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न शुरू गरेको जानकी गाउँपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल:
यहाँबाट जान आउन गाह्रो बुढाबुढीहरूको लागि स्थानीय स्तरमै रहेका ब्याङ्कहरूलाई परिचालन गरी सहज रूपमा होस् भन्ने कुराको व्यवस्था मिलाएको छ।
जानकी गाउँपालिकाले एनआईसी एसिया र कुमारी बैंक मार्फत पालिकाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् बाउजू।
ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
हे, त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुद्देश्यीय आयोजनाको अनुगमन तथा अवलोकन गर्नुभएको छ। एमाले सञ्चालन गरेको झुलाघाट चिवा भन्ज्याङ समृद्धिका लागि संकल्प यात्राका क्रममा आज भेरी बबई डाइभर्सनको मुहान चिप्लेमा अध्यक्ष ओलीले आयोजनाको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताउनु भएको हो। सुर्खेतबाट जाजरकोट जाने क्रममा भेरी बबई आयोजनाको अनुगमन तथा अवलोकन गर्नुहुँदै उहाँले काममा केही ढिलाइ भए पनि ढिलो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड़ दिनुभयो। अध्यक्ष ओलीले प्रकृति खोला जमीनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नेतर्फ आयोजना पक्षको ध्यानाकर्षण गराउनुभयो। उहाँले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै पनि हालतमा सम्झौता नगर्न आग्रह गर्नुभयो। भेरी बबई डाइभर्सनको हालसम्म 35% काम सम्पन्न भएको आयोजनाको भनाई छ। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले सरकार फेरबदलको कुरा नभएको बताउनु भएको छ। नेपाल प्रेस युनियन बाजुरा शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार फेरबदलबारे गठबन्धन र पार्टीमा समेत कुनै कुरा नभएको बताउनु भएको हो। महामन्त्री शर्माले सरकारबाट भएका कमी कमजोरीको आलोचना गर्ने र सकारात्मक कामको प्रशंसा गर्ने काम पनि पार्टीबाटै हुनुपर्ने उल्लेख गर्नुभयो। पार्टीले आयोजना गर्न लागेको महासमितिको अधिवेशन नेतृत्व चयन नभएर नीति बनाउने अधिवेशन भएको प्रष्ट पार्दै उहाँले महासमितिको अधिवेशनमा नेतृत्वको लागि चयन भन्दा पनि नीति बनाउने चिन्ता पार्टीका नेताहरूमा हुनुपर्नेमा जोड़ दिनुभयो। व्यावसायिक रूपमै एभोकाडो खेती शुरू गरेका धनकुटाका किसानहरू विभिन्न रोग र किराको कारण समस्या देखिन थालेपछि चिन्तित बनेका छन्। धनकुटाबाट संवाददाता ईश्वर थापाको यो रिपोर्ट।
गत वर्षसम्मको तथ्याङ्क हेर्दा धनकुटामा करिब 12,078 रोपनी क्षेत्रफलमा एभोकाडोको खेती हुँदै आएको छ। 2075 सालसम्म करिब 4,040 रोपनी क्षेत्रफलमा खेती हुने गरेको एभोकाडो गत वर्षसम्म आउँदा 200% बढेको हो। सुन्तला जुनार लगायतका खेती गर्दै आएका कृषक समस्या देखिन थालेपछि एभोकाडो खेतीतर्फ लागेका थिए। अझ धनकुटा नगरपालिकाले एभोकाडोको राजधानी नै घोषणा गरेपछि किसान एभोकाडो खेतीतर्फ आकर्षित भएका हुन्। एभोकाडोको खेती बढेसँगै रोग किराको प्रकोपबाट बोटमा फल नअडिने, बोट नै सुक्ने लगायतका समस्या देखिन थालेका छन्। फलले आमदानी दिने बेलामा समस्या देखिन थालेपछि चिन्तित बनेको कृषक गोविन्द श्रेष्ठले बताउनुभयो।
गरेको बोट मर्ने, फल नआटेको बोट मर्ने, त्यो धेरै ठूलो समस्या छ। यसको लागि खोइ जाने निकाय नै खासै देखिएको छैन अहिलेसम्म।
धनकुटामा उत्पादित एभोकाडोको फल तथा बिरुवा देशका विभिन्न स्थानमा पुग्ने गरेको छ। कृषकलाई एभोकाडोको बारेमा प्राविधिक ज्ञान नहुनु, बगान को उचित व्यवस्थापन नहुँदा समस्या आएको कृषि प्राविधिकहरूको भनाई छ। एभोकाडोको खेतीसँगै समस्या आउने भएकाले स्थानीय सरकारले नै चासो दिनुपर्ने कृषि अभियन्ता जीवन राईले बताउनुभयो।
विभिन्न रोगहरूको समस्याहरू जुन देखिएको छ, यसको लागि त धनकुटा नगरपालिकाले नै यो कार्यक्रम अगाडि बढाएको हुनाले सर्वप्रथम त नगरपालिकाले नै यसको चाहिँ अगुवाई गर्नुपर्छ यसको निराकरणको लागि।
धनकुटामा अहिले 4,900 परिवारले गरेको एभोकाडो खेतीबाट वार्षिक करिब 2,39,400 किलो एभोकाडो उत्पादन हुँदै आएको छ। तर रोग किरा प्रकोपको समस्या समाधान नहुँदा एभोकाडो उत्पादन घट्ने भन्दै किसान चिन्तित बनेका छन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
धनकुटामा एभोकाडोमा समस्या सम्बन्धी रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय प्रसंग। भारतको दक्षिण तटीय क्षेत्रमा तीव्र आँधी र भारी वर्षाका कारण 8 जनाको मृत्यु भएको छ। तमिलनाडु र आन्ध्र प्रदेश राज्यको तटीय क्षेत्रमा बसोबास गर्ने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। बाढ़ीमा परि चेन्नई शहरका धेरै आवासीय क्षेत्रमा डुबेका, यातायातका साधनहरू बगेका र रूखहरू ढलेका कारण मर्नेको संख्या अझै बढ़न सक्ने प्रहरीले जनाएको छ। आवासीय संरचना भत्केर विद्युत सर्ट भई करेन्ट लागेर तथा रूखले च्यापेर मानिसहरूको मृत्यु भएको उद्धार कर्मीहरूले बताएका छन्। चेन्नई एयरपोर्टमा हिजो सबै उडानहरू बन्द गरिएको थियो। यसैबीच मिचुआङ नामक चक्रपात आज 110 किलोमिटर प्रति घण्टाको वेगले अगाडि बढ़ेका कारण तमिलनाडु र आन्ध्र प्रदेशका केही स्थानमा रेड अलर्ट जारी गरिएको छ। हिजो सोमबार विद्यालय कार्यालय बैंकहरू बन्द रहेकोमा ती क्षेत्रमा कम्तीमा 4 जिल्ला आज पनि बन्द रहेका अधिकारी बताएका छन्। आँधीको गम्भीरतालाई मध्यनजर गर्दै तटीय क्षेत्रबाट करिब 7,000 मानिसलाई विस्थापित गरिएको छ भने थप 21,000 मानिसलाई स्थानान्तरण गर्न सकिने अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। र इण्डोनेसियामा ज्वालामुखी विस्फोटमा परि मर्नेको संख्या 13 पुगेको छ। सुमात्राको मारावी पहाड़मा गएको ज्वालामुखी विस्फोटमा परि अझै 10 जना पर्वतारोहीको बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। लगातार ज्वालामुखी विस्फोट भइरहेकाले हिजो खोजी कार्य स्थगित गरिएकोमा आज बिहानैदेखि थप 1200 उद्धारकर्ताहरू खटाइएको अन्तर्राष्ट्रिय प्रसारण संस्था बीबीसीले जनाएको छ। पैदल यात्रुहरूमा अत्यन्त लोकप्रिय माउन्ट मारावी अर्थात आगोको पहाड़मा अझै 127 ज्वालामुखी सक्रिय अवस्थामा रहेका छन्। विस्फोटका कारण गत जनवरीदेखि फेब्रुअरीसम्म बन्द रहेका मारावी पहाड़ गत जून महिनामा मात्र पदयात्रीका लागि पुनः खोलिएको थियो। र हाल देशमा पश्चिमी वायुका साथै भारत को उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेका कारण देशको पूर्वी भूभागमा बंगालको खाड़ीको मध्य पश्चिम क्षेत्र आसपासमा विकसित मिथुवाङ नामक शक्तिशाली सामुद्री आँधीको समेत प्रभाव रहेको छ। सोही प्रभावले आज कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षाको सम्भावना रहेको साथै देशका उच्च पहाड़ी तथा हिमाली भूभागका 1-2 स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले विपद जोखिम न्यूनीकरणका लागि छिमेकी सहित अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको राष्ट्रपतिद्वारा स्पष्ट। विदेशिएका युवालाई स्वदेश फर्कन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमलसेनाको आग्रह। र भारतको तमिलनाडु र आन्ध्र प्रदेशको तटीय क्षेत्रमा तीव्र आँधी र वर्षाको कारण 8 जनाको मृत्यु। मिचुवाङ नामक चक्रपात अहिले 110 किलोमिटर प्रति घण्टाको वेगले अगाडि बढ्दै। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त नमस्कार।